मुश्किल अल्फाज की वजाहत, आयत नंबर 96, और 96 में लफ्ज है वह सुल्तानी मुबीन। सुल्तानी मुबीन जो है ये मुरकबे तौसीफी है। शाबाश, ये क्या है? मुरकबे तौसीफी है। मुरकब किसे कहते हैं?
मजमुआ
मजमुआ, जैसे कोई चीज जो है वो किसी चीज में डाल दी जाए तो मुरकब बन जाती है। जैसे डिफरेंट चीजें हैं, मसलन मैंने आपको पहले भी एक दिन बताया था कि आपको केक ही बना रहे हैं तो उसमें अंडे, अंडों में ऑयल भी डाल दिया, चीनी भी डाल दी, है ना, फिर उसमें आपने जो है वो मैदा भी डाल दिया और उसमें जो है वो बेकिंग पाउडर भी डाल दिया, तो एक मुरक्कब बन गया। तो अलग अलग डिफरेंट है, जैसे मुख्तलिफ मसाले आप पीसती हैं, पहले अलग अलग हैं, फिर उनको जब इकट्ठा करती हैं तो एक मुरक्कब बन जाता है। तो कोई चीज इकट्ठी हो जाए एक चीज दूसरी के साथ तो मुरक्कब। और वैसे भी आपको पता है ना मुरक्कब का रूट वर्ड क्या है, इससे आप याद कर ले। रकबा के मानी क्या है? सवार होना, सवार होना, है ना। तो कोई चीज है जिस पर सवार हो रहे हैं। अब ये के यहाँ पे आप देखें सुल्तानी मुबीन, तो एक को दूसरा फॉलो कर रहा है, गोया कि उसके साथ सवार है ना, उसको पूरा पूरा वो फॉलो करता है, जैसे जैसे वो करता है वैसे वैसे वो भी करता जाता है। तो एक मौसूफ है और दूसरा उसकी सिफत है। सुल्तान क्या है? मौसूफ। और मुबीन क्या है? सिफत। ये बात याद रखें, अरबी जबान में मौसूफ पहले आता है और सिफत बाद में आती है, और उर्दू में सिफ पहले आती है और मौसूफ बाद में आता है। अच्छी लड़की, नेक औरत, है ना, तो नेक पहले है, अच्छी भी पहले है, तो मौसूफ बाद में है। तो अरबी जबान में इससे इसके ऑपोजिट होता है, उल्टा होता है। तो सुल्तान इम मुबीन आपको कैसे पता चला? अराब से पता चल गया, है ना। अच्छा, सुल्तान जो है ये दलील को कहते हैं। दलील के लिए कुरान में पांच लफ्ज आए हैं। नंबर वन दलील, और दलील जो है किसी चीज को पहचानने के लिए दूसरी चीज से रहनुमाई लेना। मसलन आप ये कहती हैं कि जो है वो औरतों को भी इस्लाम ने बहुत से हुकूक दिए हैं, मैं कहती हूँ आप मुझे कोई दलील दें, है ना। आप कुरान की कुछ आयतें सुनाएंगी, आप कुछ अहदीस रसूल अल्लाह की जिंदगी के कोई वाकया आपके देखें, जब इस्लाम आया तो उसके साथ ही औरतों को जो है वो बहुत से हुकूक जो है वो मिले, तो दलील देना, है ना, सबूत देना। वो रहनुमाई जिसके जरिए किसी चीज की मार्फत हासिल हो। मसलन एक शख्स किसी जानदार को हरकत देखकर ये समझ जाता है कि वो जिंदा है, कोई जानदार है, लेकिन बाज़ुकात वो जानदार बेसुध पड़ा हुआ है तो लगता है पता नहीं है मरा हुआ है कि जिंदा है, लेकिन वो हरकत करता है, तो अब उसको दलील मिल गई, एक सबूत मिल गया कि ये जो है ये जिंदा है। अच्छा, तो इसी तरह दल्ला, दलालत करना, दलाल, है ना, इसी से है कि मार्फत का जरिया बनना। जैसे अल्लाह रब्बुल इज्जत जो है सूरत के बारे में कहते हैं, सुम्मा जअलना शम्सा अलैहि दलीला, के अल्लाह ताला जो है वो सूरज को अल्लाह ताला ने जो है ना वो इस पर दलील बनाया। किस पर? कि भला तुम अपने परवरदिगार की कुदरत को नहीं देखते कि वो साए को किस तरह फैला देता है, अगर वो चाहता तो उसे ठहराए रखता, फिर हमने सूरज को इस पर दलील बनाया। साया, फिर धूप, फिर रोशनी, फिर रात, मतलब चीजों में एक तगैयुर है। तो सायों का बढ़ना, सूरज का ढलना, इनमें तनासुब, ये एक दूसरे पर दलील है। तो दलील एक लफ्ज है कुरान में, दूसरा है हुज्जत। हुज्जत जो है इसके मानी है झगड़ा करना, दलील में गालिब आना। ऐसी दलील को कहते हैं हुज्जत जब एक बात फरीकैन में मुसल्लम हो तो इससे नतीजा अखज करके एक फरीक दूसरे के सामने सबूत पेश करे। मसलन कुफार ये बात तस्लीम करते थे कि इनका भी खालिक, मालिक और राजिक अल्लाह ताला है, तो अल्लाह ताला कहते हैं कि भला भला जो हस्ती इंसान को एक बूंद से पैदा करती है, मुख्तलिफ मराहिल से उसको गुजारती है, आखिर फिर उसको वो मार भी देती है, तो दोबारा क्यों नहीं पैदा कर सकती, है ना। तो ऐसी दलील को हुज्जत कहते हैं। क्या मतलब है इसका? कि एक मुसल्लम बात से नतीजा के तौर पर कोई दलील लाना, है ना, ये इसका मतलब है कि जैसे बंदा एक एक ये काम कर सकता है तो ये क्यों नहीं कर सकता। मसलन कोई कहे कि जो है वो आपको ड्राइविंग नहीं आती ना, ड्राइविंग सिखानी नहीं आती, तो आप कह सकते हैं कि जब मैं गाड़ी चला सकती हूँ तो मुझे जो है वो ड्राइविंग सिखानी भी आती है। जिसको चलानी आती है तो वो टीचर भी बन सकता है, सिखा भी सकता है ना। तो जिसको चलानी नहीं आती तो क्या वो दलालत इसमें हुज्जतबाजी कर सकते हैं जिसको चलानी नहीं आती? जिसको नहीं आती क्या ख्याल आपका, नहीं कर सकते ना? तो इसका क्या मतलब है हुज्जत का, कि किसी मुसल्लम बात से नतीजे के तौर पर कोई दलील लाना। मैं चाहती हूँ हुज्जत अब आपको याद आ जाए, कुछ लोग हुज्जतबाजियां भी करते हैं ना। झगड़ा करना और दलील में गालिब आना। दूसरा तीसरा लफ्ज है बैयना, वाज़े और खुली हुई बात को कहते हैं। बैयना की कुछ तशरीह तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इस बात से भी होती है, ये बुखारी की हदीस है कि सबूत फराहम करना मुद्दई के जिम्मा है और अगर वो ना कर सके तो फिर मुद्दा अलैह पर कसम है। अल बैयनातु अलल मुद्दई वल यमीनु अलल मुद्दा अलैह। तो मसलन अब आप देखें कि बैयना के लिए आप इसको मिसाल लें कि मसलन कोई किसी को कहता है कि इसने मुझसे कर्ज लिया है ना, और जिसने कर्ज लिया वो इनकार कर देता है, जो कर्ज देने वाला है ना उसके पास तहरीर है तो वो बैयना है, वो कहता है ये कैसे इनकार करेगा, देखे मेरे पास तहरीर है जिसपे इसके दस्तखत भी मौजूद है, है ना। तो बैयना क्या है, वाजे और खुली हुई बात, सबूत, ऐसी दलील जिसके सामने फरीके सानी लाजवाब हो जाए, है ना, साइन हो गए, या फिर ये कि मसलन कोई किसी को फोन पर ना गालियां देता है। एक दफा अमेरिका में मेरे सामने एक केस आया था कि किसी ने किसी को बुरा भला कहा था फोन पर, तो जिसने बुरा भला कहा था फिर वो मुनकिर हो रहा था, और जिसको बुरा भला कहा जा रहा था वो बहुत अक्लमंद थी औरत, फोन के अंदर रिकॉर्डिंग भी होती है ना साथ साथ, उसने ना बटन प्रेस कर दिया और रिकॉर्डिंग साथ साथ होती गई। तो उसने कहा कि देखिए मेरे पास तो प्रूफ है, वो इनकार कैसे करेगा कि उसने गालियां दी थी या बुरा भला कहा था या मेरी उसने जो बेइज्जती की है, तो इनकार नहीं कर सकता। तो इसको कहते हैं बैयन, बैयना। फिर चौथा लफ्ज है बुरहान का, बुरहान ऐसी अकली या नकली दलील को कहते हैं जो कतअ निज़ा के लिए मुफीद हो। पते निजा का क्या मतलब है, झगड़े को खत्म करने के लिए, झगड़े को काटने के लिए जो है वो मुफीद हो। बुरहान, बुरहान सफेद और चमकदार को भी कहते हैं, वो दलील जिससे हकीकत साबित हो जाए, और यानी शमशीर बुरहान तेज धार काटने वाली तलवार को भी कहते हैं, और बुरहान ऐसी दलील को जो झगड़े को खत्म कर दे, जैसे सूरत अल बकरा आयत नंबर 111 यानी 111 में तिलका अमानियुहुम कुल हातु बुरहानकुम इन कुंतुम स्वादिकीन, लाओ कोई बुरहान अगर तुम सच्चे हो। और सुल्तान, सुल्तान भी दलील को कहते हैं, लेकिन आप देखें कि दलील के लिए कुरान में 5 लफ्ज है ना, ये सबसे उसका ऊंचा दर्जा है। तो आप इस तरह से बात को याद रखें कि दलील आम लफ्ज है जो सबसे पहला दर्जा है, हुज्जत उससे दूसरा दर्जा है, है ना, बैयना तीसरा दर्जा है, बुरहान चौथा दर्जा है, और सुल्तान पांचवा। सुल्तान का लफ्ज गलबा, कुव्वत और इख्तियार के लिए भी इस्तेमाल किया जाता है। अथॉरिटी लेटर, ऐसी दलील जो वही इलाही से वाजे तौर पर साबित हो। सुल्तान का लफ्ज जो है ये सलातीन, बादशाह को भी कहा जाता है, और ये जो बादशाह है ना ये इसके असली मानी नहीं है, उधार के मानी है, किनायतन, जैसे उधार के मानी लेके कोई लफ्ज जो है किसी और चीज के लिए भी इस्तेमाल किया जाता है, ना तो इसके लुगवी मानी है सुल्तान के गलबा, कुव्वत, इख्तियार, और ना ही कुरान ने इस लफ्ज को इस मानी में इस्तेमाल किया है। ठीक है, तो सुल्तान के असल मानी क्या है, गलबा, कुव्वत, इख्तियार, या ऐसी दलील जो वही इलाही से वाजे तौर पर साबित हो, फरमाने शाही, जैसे सूरत नंबर 7 और सूरत नंबर 7 जो है वो सूरत अल आराफ है, सूरत अल आराफ और आयत 71, इसमें अल्लाह रब्बुल इज्जत फरमाते हैं क्या तुम मुझसे ऐसे नामों के बारे में झगड़ा करते हो جو تم نے اور تمہارے باپ دادا نے اپنی طرف سے رکھ لیے ہیں. ما نزل اللہ بها من سلطان, اللہ تعالیٰ نے اس پر کوئی آسمان سے حکم تو نازل نہیں کیا, کوئی دلیل تو نازل نہیں کی. تو یہاں پہ بھی کیا ہے, وسلطان مبین, اور کھلی دلیل. تو گویا کہ جو موسیٰ علیہ السلام سلطان لے کر آئے تھے وہ اللہ تعالیٰ کی طرف سے ایک واضح کھلی نشانی تھی. ملائہی کا روٹ ورڈ کیا ہے, میم لام حمزہ, بھری ہوئی چیز کو کہتے ہیں, اور یہ لفظ سرداروں کے لیے بھی استعمال کیا جاتا ہے. رشید روٹ ورڈ کیا ہے, راشین دال, رشد. ہاں یہ لفظ جو ہے یہ ہدایت کے لیے استعمال کیا جاتا ہے, اور آپ دیکھیں تو ہدایت کے لیے جو ہے وہ خود ہدایت لفظ بھی ہے نا, اور اس کے علاوہ جو ہے رشد کا لفظ بھی ہے نا. تو ایک ہے ہدا اور دوسرا ہے رشد, تو دونوں میں کیا فرق ہے, آپ اس بات کو یاد کر لیں کہ جو ہے نا ہدا یا اہتدا, یہ ہے لطف و کرم کے ساتھ کسی کی طرف رہنمائی کرنا, بھلائی کا راستہ دکھانا, اور ہدایت یا ہدن یا اہتدا اس کی جو ضد ہے نا اپوزٹ, دلہ یا دالین. اب اے دن صراط المستقیم مانگتی ہے نا, اور آخر میں اس کے کیا ہے, ولد دالین, ہمیں وہ نہیں چاہیے, گمراہوں میں سے نہیں ہم ہونا چاہتے جنہوں نے راستہ اپنا کھو دیا ہے. تو ہدن اور دالین یہ ایک دوسرے کے اپوزٹ ہیں. تو فطری رہنمائی کو ہدایت کہتے ہیں. پھر جو ہے دوسرا لفظ ہے رشد کا, یہ ہے اس سے آپ یاد رکھیں, کس سے, قد تبین الرشد من الغی, سورۃ آل عمران کی بات سے جو ہے وہ یاد رکھیں. اور اسی طرح جو ہے وہ ابھی جو آپ سورۃ ہود پڑھ رہی ہیں اس میں جو ہے وہ 78 آیت آپ نے پڑھی تھی, 78 آیت میں جو ہے وہ کیا فرماتے ہیں, الیس منکم رجل الرشید, کیا تم میں ایک آدمی بھی نیک چلن نہیں ہے, ایک آدمی بھی ایسا نہیں ہے جو کہ جو ہے وہ اچھا ہو. اور یہ کون کہتے ہیں, حضرت لوط علیہ السلام بھی کہتے ہیں نا, کیا تم میں کوئی بھلا آدمی نہیں, اور میرے مہمانوں کے معاملے میں مجھے ذلیل نہ کرو. تو سورۃ ہود میں آیت 78 میں بھی رشید لفظ آپ نے پڑھا, اور رشید جو ہے اس کے معنی ہوتے ہیں جو شخص راہ راست پر آ جائے اور نیک چلن بھی اختیار کرے. کیا مطلب ہے اس کا, کہ جس راستے پر, اچھے راستے پر وہ آ گیا ہے نا, پھر اس پر برقرار رہے, اس پر استقامت دکھائے. تو دونوں میں فرق کیا ہوا, اہتدا یا ہدن بھی سیدھی راہ پر چلنا, لیکن رشدہ جو ہے سیدھی راہ اختیار کرنے کے بعد نیک عادتیں اور طریقے اپنانا اور اس پر برقرار رہنا, تو یہ اسے اعلیٰ درجہ ہے رشد کا. وما امر فرعون برشید, اور فرعون کے جو بھی حکم تھے وہ جو تھے وہ راستی پر نہیں تھے, ہدایت پر نہیں تھے. یک دموں کا روٹ ورڈ کیا ہے, قاف دال میم, قدم کے معنی کیا ہوتے ہیں, آگے بڑھنا, دو پاؤں کے درمیان کا جو فاصلہ ہے اس کو کہتے ہیں, اور آگے بڑھنا. فاوردہم جو ہے اس کا روٹ ورڈ ہے وورا دال, اور وورا دال جو ہے اس کے معنی ہے پہنچا دینا, وردا کسی گھاٹ پر پانی پینے اور پلانے کے لیے اترنا, وردا. ورد کہتے ہیں وورا دال, پیاسا, گھاٹ کو بھی کہتے ہیں. وردا کے معنی پہنچنے کے بھی ہیں, پہنچنا. تو یہاں پہ ہے فاوردہم, اس نے ان کو پہنچا دیا, یہ واحد مذکر غائب ماضی کا صیغہ ہے. اوردا ارادن, گھاٹ پر لانا اور حاضر کرنا اور لے آنے کے لیے بھی اس کا استعمال کیا جاتا ہے. فاوردا اس کا استعمال جو ہے متعلق حاضر کرنے اور لے آنے کے لیے پھر کیا جانے لگا. بیسا اس کا اپوزٹ کیا ہے؟ نعما. نعما کے معنی کیا ہے؟ کتنا اچھا, بہت اچھا, اور بیسا بہت برا. اور الورد, ورد اترنے کی جگہ کو کہتے ہیں, گھاٹ گھاٹ کا پانی اس کو بھی جو ہے یہ کہا جاتا ہے, اور کسی گھاٹ پر آپ اترتے ہیں پانی پینے کے لیے یا پلانے کے لیے تو اس کو. آگے ہے مرفود. مرفود جو ہے آپ بس اتنا یاد رکھیں, یہ اسم مفعول ہے, اترنے کی جگہ کو کہتے ہیں, مصدر ہے, مصدر ہے اور اسم مفعول ہے. تو اس کا روٹ ورڈ کیا ہے؟ اصل میں لائنیں دونوں قرآن کی آیتیں ساتھ ساتھ ہیں نا, اوپر ہے مورود اور نیچے ہے مرفود, ہے نا. تو مورود کا روٹ ورڈ کیا ہے؟ وورادال. ورد کا روٹ ورڈ کیا ہے؟ اور اوردہم کا روٹ ورڈ کیا ہے؟ تو یہ تینوں ایک ہی فیملی کے لفظ ہیں. آپ یہ بات یاد رکھیں کہ تینوں ایک ہی فیملی کے لفظ ہیں. اوردہم کے معنی ہے کہ حاضر کرنا, لے آنا, اس نے ان کو پہنچا دیا, لا ڈالا. تو ماضی واحد مذکر غائب. اور ورد جو ہے اس کے معنی ہے کسی گھاٹ پر پانی پینے اور پلانے کے لیے اترنا, ہے نا. تو مورود یہ ہے اسم مفعول, اترنے کی جگہ, ٹھیک ہے. اس کا روٹ ورڈ کیا ہے؟ وورادال. پھر اس کے بعد ہے بیسر رفد المرفود. تو بیسا کس کا اپوزٹ ہے؟ نعما کا. اور رفد جو ہے رافادال, یہ عطیے اور انعام کو کہتے ہیں, دینا, مدد کرنا, بخشش, اور بڑے پیالے کو بھی کہتے ہیں. المرفود یہ بھی اسم مفعول ہے, انعام دیا گیا, مدد کی گئی, ٹھیک ہے. اور آپ یاد رکھیں مفعول, مفعول جو ہے اس کا روٹ ورڈ کیا ہے مفعول کا؟ فاعل نام, ہے نا. تو اس کے شروع میں کیا لگتا ہے؟ میم. تو مفعول ان کے وزن پر جو لفظ ہوتے ہیں پھر اس کو ہم کہتے ہیں یہ اسم مفعول ہے. دیکھو مورود, مرفود, ہے نا. تو شروع میں ایک تو میم لگ گیا, یہ پہچان رکھیں, اور مفعول میں میم کے اوپر سکون آتا ہے نا. تو اسی طرح مو, مو کے اوپر سکون آپ کو نظر آ رہا ہے نا, مو رود. آپ مفعول لکھیں اپنی کاپیوں پر اور اس کے بعد مورود اور مرفود ان کے اعراب کو میچ کریں, تو آپ پھر اس طرح یاد رکھیں کہ یہ کیا ہے, دونوں لفظ کیا ہیں؟ اسم مفعول ہیں. اچھا آگے چلتے ہیں. امبائی اس کا واحد کیا ہے؟ نون با حمزہ. نبا خبر کو کہتے ہیں, اور کون سی خبر کو کہتے ہیں؟ بڑی خبر کو کہتے ہیں. نقصہو روٹ ورڈ کیا ہے؟ نون کس نے کہا؟ اس کی تو کیا کرنا چاہیے, پٹائی. نون ہم کے لیے ہے, اور نقصہو میں روٹ ورڈ کیا ہے؟ قاف سواد سواد, ہے نا. قصہ گوئی کہاں پڑھا تھا آپ نے؟ کہاں پڑھا تھا آپ نے, کچھ یاد ہے؟ حضرت یوسف علیہ السلام کے قصے سے پہلے بھی اللہ رب العزت کہتے ہیں نحنو نقصو علیک احسن القصص, کہ ہم آپ کو جو ہے وہ آپ کے سامنے ایک بہت اچھا قصہ جو ہے وہ بیان کرتے ہیں. تو نقصو لفظ جو ہے قرآن میں کہانی یا واقعے کے لیے تین طرح کے لفظ آئے ہیں. ایک ہے اساطیر. اساطیر کہتے ہیں بے بنیاد واقعات کو. دوسرا ہے احادیث, بھولے بسرے مگر سبق آموز واقعات. حدیث کی جمع احادیث ہے, اور ایسی باتیں جو پہلے سے نہیں ہیں, ہے نا. جیسے آپ کہتے ہیں حادثہ ہو گیا, ایک واقعہ پیش آ گیا نا, نیا واقعہ پیش آ گیا, تو سبق آموز پرانے واقعات. پھر تیسرا ہے قصص, قصہ کی جمع قصہ, نشانے قدم پر چلنا, واقعہ بیان کرنا. اور قصص سے مراد ایسے واقعات ہیں جو عام لوگوں میں مشہور اور سینہ بسینہ منتقل ہوتے رہیں, زبان زد زد واقعات جو یعنی لوگوں میں وہ معروف ہیں. अच्छा फिर उसके बाद है कायमुन, कायमुन का रूट वर्ड क्या है? काफ व मीम, है ना। तो इसी से इसी की फैमिली का कुछ और बताएं। मुस्तकीम, शाबाश। तो सूरत फातिहा में आपने इसका जो था वो पढ़ा था, और कायमतुन, है ना, ये और भी बहुत से हैं इसके, और अकामत नमाज कायम हो गई, कयामत। अच्छा इसके बाद है हसीदुन। हसीदुन जो है हा स्वाद दाल, कटी हुई खेती को कहते हैं, जड़ से कटा हुआ, खुश्क और पकी हुई फसल का काटना। मासद, मीम हा स्वाद दाल, ये दरांती को भी कहते हैं क्योंकि वो काटती है ना। मासद। हसादुन से मफूल जो है ये सिफ्त मुशब्बा है। जैसे देखें आप एक बात याद रखें, हसीदुन कटी हुई और हनीजुन आपने पीछे पढ़ा था, क्या मानी उसके? गुना हुआ, तली हुई, दोनों का वजन एक जैसा ना, हनीजुन हसीदुन। तो हसीदुन खेती कटी हुई, हनीजुन गोश्त भुना हुआ, है ना। तो बहरहाल अभी आप इसी तरह से भी कुछ याद करें तो आहिस्ता आहिस्ता और इस तरह की फैमिली की चीजों को हम समझने की कोशिश करेंगे, ठीक है। जलम ना हूं के मानी क्या है? किसी को किसी का हक ना देना। इसका रूट वर्ड क्या है? जोए लामीम, जुल्म करना, किसी को उसका हक ना देना, ठीक है। और जलम ना हम, जुल्म किया हमने, हम के लिए कौन सा है इसके अंदर हर्फ? ना, शाबाश। जलम मुंह के मानी क्या है? जुल्म किया उन्होंने। अच्छा फिर इसके बाद अगनत, गैनूनिया, शाबाश, गनी से है। तो फमा अगनत नहीं गनी करेगी, है ना। तो उसे आप फमा, माँ जो है वो नाफिया है, नफी के लिए है। माँ इस्तफामिया भी होता है, इस्तफामिया का मतलब होता है कि क्या, जो, और माँ नफी के लिए आता है उसको नाफिया कहते हैं। तो खैर अगर एग्जैक्ट आपको इस्तफामिया और नाफिया ना भी आपको बोलना आए तो आप इतना याद रखें कि माँ कभी जो क्या के माने भी देता है और कभी नहीं के माने भी देता है, ठीक है। फिर इसके बाद जो है दूना, जो है दूना जो है इसके इसकी खास बात क्या है अगर आपको याद है तो? ये ज़वील अज़दाद में से है और ये आपको शुरू में बताया था कि ये लफ्ज़ जो है ज़वील अज़दाद में से है। और आपको पता है जो ज़वील अज़दाद होते हैं वो बयक वक्त दो ऑपोजिट मानी रखते हैं, है ना, बयक वक्त दो ऑपोजिट मानी रखते हैं। तो दूना का लफ्ज जो है ये पस्ती और कमीनगी के लिए भी इस्तेमाल किया जाता है और कभी ये शरीफ के मानों में भी आता है। और अमूमन इसका तर्जमा जो है वो सवाए या गैर से किया जाता है, लेकिन लुगवी लिहाज से इसके मानी होते हैं पस्त। ये फौका की जिद है, फौका जैसे ऊपर है ना, तो दूना जब उसके साथ आए तो फिर क्या कि नीचे के लिए, पस्त के लिए आता है, उसकी ये जिद है। इसके अलावा यानी वैसे तो इसका तजबा आमतौर पर लोग यही करते हैं सवाए गैर, है ना, लेकिन इसके अलावा ये कभी आगे के माने भी देता है, कभी पीछे के माने भी देता है। मसलन मशा दूना हूं, वो इसके आगे आगे चला, फिर कहेंगे कादा दूनहु, वो इसके पीछे बैठा। आप सूरत अल बकरा में पढ़ चुके हैं वदउ शुहदाअकुम मिन दूनिल्लाहि इन कुंतुम सादिकीन, के और अल्लाह के सिवा जो तुम्हारे मददगार हैं उन्हें भी बुला लो अगर तुम सच्चे हो। तो मिन दूनिल्लाह वहां पे किस मानी में आया है? सवाए अल्लाह के सिवा, है ना, तो उससे हटकर। तो बहरहाल असल बात आप ये याद रखें कि ज़वील अज़दाद जो आप पढ़ चुकी है ना, अब आपको याद आने चाहिए, क्योंकि कभी वो आगे के मानी देगा, कभी पीछे के, कभी ऊपर के, कभी नीचे के, कभी इसके सिवा के मानी भी देगा। तो अगर पता हो ना कि इस लफ्ज के अंदर इतनी वसत है तो मौके की मुनासिबत से आप वैसा तर्जुमा कर सकती हैं। फिर है वमा जादूहुम, زادون جو ہے اس, ہاں اس کا روٹ ورڈ کیا ہے؟ شاباش. زا یا دال. اگر آپ زال کہیں گے, زال ہے ایک اور ایک ہے زے, ہے نا, زا زا. اس کے اندر نا سیٹی پائی جاتی ہے, اور اس کے اندر اس کی نشانی آپ نے کیا یاد رکھنی ہے, اس کے اندر سیٹی پائی جاتی ہے. اس کا روٹ ورڈ ہے زا یا دال. زید اسی سے ہے, اور اس دادا بڑھنا بڑھانا, تو یہاں پہ بھی ہے وما زادوہم, اور نہیں بڑھایا ان کو, اور نہیں بڑھایا ان کے لیے کیا غیر تطبیب. تطبیب جو ہے اس کا روٹ ورڈ کیا ہے, آپ پہلے بھی پڑھ چکی ہیں, ہاں تا بابا. شاباش. اس کا روٹ ہے تا بابا تبا, اور یہ بھی ہلاک ہونا, تباہ ہونا, اس کے معنی میں یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے. ٹوٹنا, ہلاکت کسی کی ہونا, اور جو ہے وہ اس کی فیملی کا مشہور لفظ کیا ہے, تبت یدا ابی لہب و تب, اور اس کا روپٹ کیا ہے تا بابا. پھر آپ دیکھیے کہ یوم مجمون, جی میم جمع سے ہے, تو جمع ہونے کا دن ہے نا, مجمون, تو یہ بھی مفعول ان کے وزن پر ہے, تو یہ کیا ہے یوم مجمون, مرکب توصیفی بھی ہے, لیکن اور اس کے ساتھ کیا ہے, ہاں اس کا مفعول بھی ہے. اچھا پھر آپ دیکھیں مشہودن, یہ کیا ہے, ہاں یوم مشہودن ہے نا, تو مشہودن جو ہے وہ شین ہا دال. شاباش. شین ہا دال, اور جیسے شاہد کسی کا موجود ہونا, گواہی دینا, اور حاضر ہونے کا دن ہے نا, مشہودن. پھر ہے نواخرہ کا روٹ ورڈ کیا ہے, حمزہ خارا ہے نا, حمزہ خارا. پھر ہے معدود, عین دال دال. عین دال دال جو ہے اس کا روٹ ورڈ عین دال دال ہے, اور یہ اور کیا ہے, ہاں معدود گنی ہوئی چیز کو کہتے ہیں نا, عدد گننا اور معدود گنی ہوئی چیز, تو یہ اسم مفعول کے وزن پر بھی ہے. پھر آپ دیکھیے نیا لفظ ہے شقیون, ہاں یہ صحیح ہے کہ یہ نیا نہیں ہے, شقیون و سعیدن, تو یہ پہلے پڑھ چکی ہیں نا, شقا سخت چیز کو پھاڑنا یا اس کا پھٹنا, سورج چاند آسمان یا پتھر, سخت جو اجرام فلکی یا سخت چیزوں کے لیے استعمال کیا جاتا ہے نا, تو شقیون بدبخت کو بھی کہتے ہیں, ہاں شقی القلب, کہ دل اس کا پھٹا ہوا ہے, سخت ہے دل, کے دل اسلام کے لیے دین کی طرف اس کا آتا ہی نہیں نا, شقی القلب دل کا سخت ہونا. پھر اس کے بعد ہے سعیدن, سعادت سے ہے یہ, سین عین دال, تو یہ دونوں ایک دوسرے کے اپوزٹ بھی ہیں. فَأَمَّا الَّذِينَ شَقُوا, تو جو شکو ہے وہ کہاں جائیں گے, آگ میں, اور ان کے لیے کیا ہوگا, ظفیر ہوں و شہیق, یہ نیا لفظ ہے نا, تو ظفیر ہوں و شہیق جو ہے, ایک بات یاد رکھیں دونوں ایک دوسرے کے اپوزٹ ہے. اور آپ نا اس طرح سے لکھیں, دیکھیں جیسے یہ لکھا ہوا ہے کہ ایک طرف آپ ظفیر لکھیں, ایک طرف شہیق لکھیں, تو آپ کو پتا چلے کہ, اور پھر لکھیں کہ ضد, ایک دوسرے کی ضد ہے. ظفیر جو ہے گدے کے رینگنے کی ابتدائی آواز, جب گدا رینگنا شروع کرتا ہے نا, تو بالکل جو اس کی آواز سٹارٹ ہوتی ہے نا, تو وہ کیا ہوتا ہے کہ آہستہ آواز ہوتی ہے, پھر آہستہ آہستہ وہ اونچی ہونی شروع ہو جاتی ہے. تو ظفیر ہے لمبا سانس باہر نکالنا, گدے کے رینگنے کی ابتدائی آواز. اور شہیق کیا ہے, گدا جب رینگنے کو ختم کرنے لگے, اس کی آخری آواز. تو پھر آخری آواز کیسے ہونے لگتی ہے, کہ پھر وہ جب گدا رینگتا ہے نا, پہلے آہستہ آواز ہوتی ہے تو وہ ظفیر ہے, پھر وہ اونچا ہوتا جاتا ہے, جب وہ ایکسٹریم پر پہنچتی ہے تو شہیق ہے. تو جب گدا رینگنے کو ختم کرنے لگے تو آخری آواز جو اونچی آواز سے پست ہونا شروع ہوتی ہے اس کو شہیق کہتے ہیں. اس کے لیے جو ہے وہ شہیق کا لفظ جو ہے وہ استعمال کیا جاتا ہے. اور شہیق کے لیے یہ بھی کہا جاتا ہے کہ جیسے لمبا سانس باہر نکالنا, جیسے کبھی کسی کو کوئی دکھ پہنچے, کوئی تکلیف پہنچے, تو اس وقت بھی انسان لمبے لمبے سانس لیتا ہے نا, آہیں بھرتا ہے, تو اس کے لیے بھی یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے شہیق کا. اور اسی طرح جہنم کے اندر جو مختلف آوازیں ہوں گی, کچھ چھوٹی ہوں گی, اور جیسے پھنکارنا, جہنم کا پھنکارے مارنا, تو اور جہنم کا غیظ اور غضب میں ہونا, تو جو چھوٹی آوازیں ہیں وہ ظفیر ہیں, جو غیظ و غضب کی انتہائی بلند آوازیں ہیں وہ شہیق ہیں. جہنم کی بھی ہو سکتی ہیں خود, اور دوزخیوں کی بھی ہو سکتی ہیں. جو دوزخی اس کے اندر ہے نا کہ وہ ہانپ رہے ہیں, پھنکارے مار رہے ہیں گرمی اور پیاس کی شدت میں, پیاس میں بھی انسان ایسے سانسیں لیتا ہے, اور جب گرمی کی شدت ہوتی ہے تب بھی وہ پھنکارے مارتا ہے. تو بہرحال ظفیر اور شہیق آپ اس سے یاد رکھیے گا کہ یہ ایک دوسرے کے اپوزٹ ہے. پھر اس کے بعد ہے دامت. دامت کا روٹ ورڈ کیا ہے؟ دال میم, دال و میم, دوم سے ہے. دال و میم ہمیشہ رہنا, اسی سے دوام ہے, ٹھیک ہے. پھر اس کے بعد آپ دیکھیں آگے ہے ماں دامت اس سماواتو, اس کا روٹ ورڈ کیا ہے؟ دال و میم. پھر ہے غیر مجزوز. یہ جو مجزوز زال ہوتی ہے نا, اس میں سیٹی کی آواز نہیں ہوتی. زال اور زا دونوں میں فرق یہ ہے, زا جو ہے اس میں سیٹی کی آواز ہوتی ہے, اس کو صفیر کہتے ہیں عربی میں. صفیر کی آواز جو ہے نا تین حروف میں ہوتی ہے, زا سین سواد. اور زال جو ہے, زال اور زا ان دونوں کا مخرج بہت قریب ہے لیکن یہ سوف پڑھا جاتا ہے. یہ سنایا اولیا کے جو اوپر کے دانتوں کا سر ہے نا, از از اوز, اور جو زا ہے دونوں دانتوں کے درمیان جب زبان آتی ہے نا پھر یہ نکلتا ہے از از اوز. تو آپ اسے مطلب یاد رکھیں, کیونکہ زال اور زا پہ پیپر چیک کری تھی اس میں بھی لوگ فرق نہیں کرتے لکھنے میں بھی. جب ذہن میں فرق نہیں ہے نا, بولنے میں بھی فرق نہیں ہے, تحریر میں بھی فرق نہیں ہے, تو دونوں میں یاد رکھنا ضروری ہے. تو مجزوز جو ہے اگر زال کی بجائے آپ زا لکھ دیں گی آپ کا نمبر کٹ جائے گا, غلط ہو جائے گا. تو یہ ہے جیم زال, زال کاٹنا توڑنا, اور ٹکڑے کو بھی کہتے ہیں جزاز. جزاز اصل میں کسی سخت چیز کو کاٹ کر یا توڑ کر ریزہ ریزہ کر دینا. جزاز کٹی ہوئی شے کا چھوٹا ٹکڑا. پھر آپ دیکھیے کہ تکو. تکو کیا ہے اصل میں؟ اس کا روٹ ورڈ کیا ہے؟ تا و نون. تا جو ہے نا تم کے لیے آئی ہے, اور و نون یہاں پہ نظر نہیں آ رہا, گرا ہوا ہے. فلا تکو پس تو نہ ہو. کانا کے لفظ معنی تھا کے ہیں, اور کبھی کبھی ہے کے بھی آتے ہیں, ہو کے بھی آتے ہیں. میریا تین کا روٹ ورڈ کیا ہے؟ میم را یا. لم وفو ہم روٹ ورڈ وفا یا, وفا کرنا. غیر منکوس نون قاف سواد نقص سے ہے, کمی کرنا, نقص کرنا, کمی کرنا. سبقت روٹ ورڈ کیا ہے اس کا؟ سین با قاف سبق, پہلے کے لیے آتا ہے. سبقت لے جانا, اس کا سبق یہ ہے وہ آگے بڑھ گیا ہے نا, سبق نمبر ون, سبق نمبر دو, تو آگے بڑھنا ہے نا, سبقت. پھر اس کے بعد ہے لا یوفینہم. لا لا میں تاکید ہے, اور نون پر شد ہے, تو تاکید در تاکید. البتہ ضرور بس ضرور جو ہے وہ پورا پورا بدلہ جو ہے وہ دے کر رہے گا ہم ان کو. فاستقم روٹ ورڈ کیا ہے اس کا؟ کاف و میم. اور اگر میں کہوں مادہ کیا ہے اس کا؟ کاف و میم. तो चलिए अब मादा कहना शुरू करते हैं, आप इस बात को भी याद रखें। शुरू में भी बताया था, मादा भी कह सकते हैं कि बेस क्या है और रूट वर्ड भी कह सकते हैं। तो फर्स्ट अकीम का मादा क्या है? काफ वाव मीम। उम्रता का मादा क्या है? हमजा मीम रा। अमर से हुक्म देना, हम मामले को भी कहते हैं। और यहाँ पे है उम्रता, इसका तर्जुमा आप क्या करेंगे? कमा उम्रता। असल में उम्र जो है ना, ये मजहूल है ना, जैसे तुझे हुक्म दिया गया। उम्र तू, हाँ यानी उम्र तू, तू जो है वो मैं के लिए है, ता जो है वो तू एक मर्द के लिए है। तत्गौ, तत्गौ के का क्या है मादा? तो ये गैन या भी और वो भी, तो ये हद से निकलना, तुगयानी का तुगयानी यानी हद से बाहर निकलना। और इसका रूट वर्ड क्या है? तो ये गैन वो और तो ये गैन या। और इसकी फैमिली का कोई लफ्ज़ बताएं? फला ततगौ फिल बिलाद, शाबाश। क्या बोला आपने? ततगौ, हाँ। और तागूत तागी, तागूत तागी, तुगयानी, ये सब एक ही फैमिली के लफ्ज है। तरकनू क्या मादा है इसका? रा काफ नून। आपने सूरत हूद में जो है ये लफ्ज पढ़ा था, याद है किसी को कहाँ पढ़ा आपने ये लफ्ज? हाँ शाबाश, रुकनिन शदीदिन, आयत 80 सूरत हूद में पढ़ा है। ते जो है वो पैगंबर का जब वो इनकार करते हैं तो वो फौरन ही जो है वो क्या जवाब देते हैं हजरत लूत अलैहिस्सलाम के, काश के मेरे पास कोई मजबूत सहारा होता कि मैं उसकी पनाह में आता। तो रुकनिन शदीदिन, तो रुकन कहते हैं पिलर को, सुतून को। तो यहाँ पे भी जो है वो वला तरकनू, तो क्या कहा जा रहा है कि तुम जो है वो मजबूती इख्तियार ना करो, यानी उनका सहारा ना लो, उनकी तरफ जो है वो मत झुको। क्या मतलब है इसका? कि आपके अंदर जो है वो एक इस्तकामत होनी चाहिए, तो जुल्म करने वालों की तरफ से सहारा या मजबूती या पिलर नहीं लेना चाहिए। फतमस्सकुम मीम सीन सीन, दूने, दूने का खास बात क्या है इसकी? ज़वील अज़दाद में से है, ऊपर नीचे आगे पीछे के माने ये देता है जब ज़वील अज़दाद के तौर पर आता है, और वैसे सवाए या गैर के माने भी देता है। फिर इसके बाद है वह अकीम सलाता, काफ वाव मीम, और तरफ ये नहारी। आप बता सकती हैं तरफ ये जो है इसमें खास बात क्या है? तरफैन था, तरफैन था, तस्निया का नून इसमें से गिर चुका है। दिन के दोनों किनारे, दिन के दोनों सिरे, जब दिन के दोनों सिरे मुराद है ना, तो इससे सुबह की और मगरिब की नमाज मुराद है। दिन के पहले सिरे पे कौन सी नमाज हम पढ़ते हैं? फजर की, जब दिन है ना, दिन तुलुए सादिक होती है, तो दिन का पहला सिरा फजर की नमाज, और दूसरा सिरा दिन डूब रहा होता है और शाम का अंधेरा मिल रहा होता है, दूसरा इसकी एंड, दूसरा सिरा कौन सा? मगरिब। तो तरह फैन था असल में। अब जब तक आपको ये पता नहीं चलेगा ये तरह फैन था, तो मेरी प्यारी बहनों आप कभी भी इसका तर्जमा दिन के दोनों सिरे नहीं कर सकते। तो इससे इस बात का अंदाजा होता है कि कितना जरूरी है कि जो आपने तस्निया का सबक शुरू में पढ़ा था उसको आप याद रखें, और कितना जरूरी है कि इस तरह के नुक्ते जो हैं उनको याद रखा जाए, है ना। तो तरफ इन नहारी के दिन के दोनों सिरों पर, वज़ुल्फ़ मिनल लैल, और जुल्फ ये लफ्ज़ भी आप पहले पढ़ चुकी हैं, और इसका रूट वर्ड क्या है? ज़ा लाम ज़ुल्फ़ा, ज़ा लाम फा, और ये कहते हैं हिस्से को, حصہ جو ہے قرآن میں حصے کے لیے جو ہے وہ کتنے لفظ آئے ہیں؟ بہت سے لفظ آئے ہیں، سات. ایک جز ہے کسی چیز کا، حصہ یا ٹکڑا. اور آپ نے سورۃ البقرہ آیت 260 میں پڑھا تھا ثم جعل علی کل جبل منہن جزءا. یہ آپ بتا سکتی ہیں اس ایک آیت سے کہ کس قصے کی طرف اشارہ ہے؟ اللہ تعالیٰ کس سے مخاطب ہے؟ ثم جعل علی کل جبل منہن جزءا. حضرت ابراہیم علیہ السلام کی طرف. ہاں، تو جن دو بہنوں نے یہ صحیح جواب دیا نا، ان کے اسرے کو بونس نمبر. اس لیے کہ جو ہے وہ آپ اس سے خوش نہ ہو کہ میرے اسرے نے جواب دیا، آپ یہ سوچیں کہ میں نے کیوں نہیں جواب دیا. بہرحال، تو ابراہیم علیہ السلام جو ہیں ان کو اللہ تعالیٰ نے کہا تھا نا، جب انہوں نے کہا تھا کہ میں عینی مشاہدہ چاہتا ہوں، تو پرندہ اور پرندے کے ٹکڑے، تو ساری بات آپ ذہن میں رکھیں. تو اب آپ کو اس جگہ پہ پہنچ جانا چاہیے، اس مقام پر، اور مقام بغیر محنت کے نہیں ملتا. جو آیتیں گزر چکی ہیں آپ کو یاد ہو کہ ہاں میں ان آیتوں سے گزر چکی ہوں، میں ان کو پڑھ چکی ہوں. جب کبھی کہیں کسی کی آپ تراوی سن رہی ہوں، آپ کسی امام کی قرآت سن رہی ہوں، آپ نماز میں تلاوت سن رہی ہوں، جن رستوں سے گزر جاتے ہیں نا، گاڑی اور ڈرائیور کو پتا ہوتا ہے کہ اس رستوں سے میں گزر چکی ہوں. جو چیزیں نظروں سے گزر جاتی ہیں نا، خوب پتا ہوتا ہے کہ یہ چیز میری نظر سے گزری ہے. جس دکان سے، جس بازار سے آپ گزرتی ہیں، آپ کہتی ہیں ہاں یہ چیز پہلے بھی دیکھی تھی، یہ لڑکی، یہ عورت، یہ بچہ، یہ کہیں دیکھا تھا. تو آیتیں کیوں نہیں یاد رہتی کہ یہ پہلے پڑھی تھی؟ تو یاد رہنی چاہیے، تھوڑی سی توجہ کی اور ضرورت ہے. اچھا، پھر اس کے بعد آپ دیکھیں کہ جز سے بات ہو رہی تھی، تو دوسرا ہے زلف. زلف جو ہے اس کے بنیادی معنی ہے مرتبہ اور قرب، کسی کا نزدیکی ہونا اور قریبی ہونا، اس کے لیے استعمال کیا جاتا ہے. جیسے آپ اس سے یاد رکھیں، ہم زلف، فلاں جو ہے نا اس کا ہم زلف ہے، یہ کس کو کہتے ہیں؟ سالی کے شوہر کو ہم زلف کہا جاتا ہے نا. اور اس کے علاوہ زلفیں جو بکھری تو رات ہو گئی ہے نا، تو بالوں کا وہ حصہ جو مطلب ماتھے کے اوپر آپ کے ہوتا ہے نا، تو اس کو زلف کہتے ہیں، تھوڑے سے بال. اب پیچھے جو پوری چوٹی ہے اس کو تو نہیں کہہ رہے نا، تو قریبی حصہ، تھوڑا سا حصہ اور قریبی حصہ. اسی طرح زلف رات کا ابتدائی حصہ، پہلی گھڑیاں، اس کے لیے استعمال کیا جاتا ہے. اور بہرحال آپ پہلے بھی پڑھ چکی ہیں سورۃ نساء میں حظ، فلز ذکری مثل حظ الانثیین. حظ جو ہے اس حصے کو کہتے ہیں جو خیر و فضل کا حصہ ہوتا ہے، عام حصہ نہیں، مال کا حصہ، خیر و فضل کا حصہ. خلاق، خلاق کون سا حصہ ہے؟ شاباش. یہ ان کے اسرے کو بھی جو ہے نا پوائنٹ ملنا چاہیے. خلاق وہ معینہ حصہ جو اپنے اخلاق کے نتیجے ملے. آپ اخلاق سے خلاق یاد رکھیں، معنی کیا ہے اس کے؟ کہ بھلائی کا بڑا حصہ، لیکن وہ فضیلت جو انسان اپنے اخلاق سے حاصل کرتا ہے. اس حصے کا تعلق انسان کے اعمال سے ہوتا ہے، دولت سے نہیں. حظ دولت کا حصہ ہے، لیکن خلاق اخلاق کے نتیجے میں جو ہے وہ انسان کو جو بھلائی کا معینہ حصہ ملتا ہے. جیسے کسی کے گھر میں جو ہے وہ گھر والے بہت ہی محبت کرنے والے اور مسکرانے والے ہیں، عورتیں یا شوہر، تو ساری سوسائٹی میں اس کو کہتے ہیں کہ ان لوگوں کا اخلاق بڑا اچھا ہے. تو بھلائی کا حصہ ان کے اخلاق کے نتیجے میں ان کو ملا، کہ ان کی دنیا میں بھی تعریف ہو رہی ہے. اور معروف دعا ہے جس کو جو ہے وہ آپ نے وہ یاد ہوگی، فَمِنَ النَّاسِ مَن يَقُولُ رَبَّنَا آتِنَا فِي الدُّنْيَا وَمَا لَهُ فِي الْآخِرَةِ مِنْ خلاق. ان کا آخرت میں کوئی حصہ نہیں، دنیا میں اپنے اخلاق کا بدلہ لے لیا، ایمان نہیں ہے نا نتیجے میں. اچھا، بہرحال تو بات ہو رہی تھی زلف کی، اب آپ کو سمجھ آ گئی اس کی. اب میں چاہتی ہوں کہ یہ سمجھ میں آئے باتیں کہ کہاں استعمال ہو رہا ہے جز، پھر زلف، پھر حد، پھر خلاق، پھر اسی طرح نصیب ہے. نصیب جو ہے وہ حصہ جو مقدر ہو، تھوڑا ہے یا زیادہ، اسی سے نصب کر دینا، جیسے کوئی چیز گاڑ دینا، قسمت کا لکھا ہوا، خواہ وہ اچھی چیز ہے یا بری، جو بھی قسمت، میرے نصیب ہے یہ. یہ بھی حصے کو کہتے ہیں. کفل، کفل جو ہے کفالت، ضمانت، اسی طرح کسی کام کا لازمی بدلہ کسی اچھے یا برے کام کے بدلے میں جو حصہ ملتا ہے اس کے لیے استعمال کیا جاتا ہے. وَمَنْ يَشْفَى شَفَاعَةً حَسَنَةً يَكُنْ لَهُ نَصِيبٌ مِنْهَا وَمَنْ يَشْفَى شَفَاعَةً سَيِّئَةً يَكُنْ لَهُ كِفْلٌ مِنْهَا كِفْلٌ. تو ایک جگہ نصیب کا لفظ آیا حصے کے لیے, اچھے کام کے لیے حسنہ کے بعد نصیب کا حصہ ہے, اور برے میں جو ہے وہ بری اگر کوئی اس بات کی سفارش کرے گا تو اس کے لیے کفل اس کا حصہ ہے. تو یہ کہاں پہ ہے؟ سورت نمبر 4 آیت نمبر 85 میں. اور قرآن کی ترتیب کے لحاظ سے سورت نمبر 4 جو ہے وہ کون سی ہے؟ پہلی سورت کون سی ہے؟ الفاتحہ. پہلی سورت کون سی ہے؟ اور جو بہن البقرہ سے شروع کرے گی تو پھر اس کا کیا بنے گا, ہے نا؟ اب میں نے نا اسرا جات کے پوائنٹ کاٹنے نہیں شروع کیے. تو پہلی سورت کون سی ہے؟ فاتحہ. دوسری, تیسری اور چوتھی؟ النساء. اچھا پھر ہو رہی تھی بات کہ کفل چھٹا حصہ ہے, ساتواں ہے بعد. آپ بتا سکتی ہیں سورت البقرہ میں آپ پڑھ چکی ہیں گائے کے قصے میں؟ شاباش ماشاءاللہ, انہوں نے بہت اچھا جواب دیا گو کہ عربی میں نہیں. فکل ندربوہ ببادیہا, تو ہم نے کہا کہ اس ذبح شدہ گائے کا ایک ٹکڑا دوسرے پر مارو, ہے نا؟ تو وہاں پہ بھی باغ یعنی حصہ ٹکڑا, یہ کسی کل کے جز کے لیے استعمال ہوتا ہے. اسی طرح بعدکم لبعض عدو, تم سب ایک دوسرے کے دشمن ہو. تو کبھی جیسے جو ہے مثلا آپ دیکھیں کہ آپ 20-30 بیٹھے ہوئے ہیں تو اس کے ہم حصے کرتے ہیں, چار حصے کیے, تو چار پانچ جو ہے وہ بھی بعد ہے. اور جیسے گائے کے کل میں سے بھی جز ہو سکتا ہے, اور کل کئی مستقل چیزوں کا مجموعہ ہے تو پھر اس کا بھی کچھ حصہ جو ہے وہ بعض ہو سکتا ہے. سمجھ آ گئی؟ بعض تھوڑے کے لیے بھی ہو سکتا ہے اور زیادہ کے لیے بھی ہو سکتا ہے. کسی مستقل چیزوں کا مجموعہ ہے لیکن بعض کے لیے استعمال آتا ہے. جیسے بعض الناس, جیسے بہت سے دنیا میں لوگ ہیں, ان میں سے بھی بہت سے لیکن بعض, ان میں سے کچھ, ہے نا؟ سمجھ آ گئی بات کی؟ تو بہرحال ہم بات کر رہے تھے زلف کی. تو یہ میں نے آج دوبارہ حصوں کو اس لیے ریپیٹ کیا کہ اب یہ آنے شروع ہو جانے نا امتحان میں, تو حجت تمام کرنے کے لیے آپ کو یاد رہے. پھر اس کے بعد جو ہے آپ اتنا بتا دیں حسنات کا یہاں پہ اپوزٹ کیا ہے؟ سیئات. یذہبنا کیوں آیا؟ یذہبونا کیوں نہیں آیا؟ مؤنث ہے, شاباش. الحسنات جو ہے یہ اصل میں مؤنث ہے, تو ورب بھی مؤنث آیا ہے. اچھا پھر آپ آ جائیے جو ہے وہ اترفو تارافا, اس کا روٹ ورڈ ہے اور معنی ہے اس کے نعمت دینا. تارافا وہ آرام دیے گئے. اترفو, مترفین آپ پڑھ چکی ہیں نا, تو ماضی مجھول جمع مذکر غائب کا یہ صیغہ ہے اترفو. اور کوئی بہت ہی مالدار ہو, نعمت اور آرام اس کو ملے تو اس کے لیے استعمال کیا جاتا ہے. آیت نمبر 116 پہ ہے اترفو. اچھا پھر اس کے بعد آپ دیکھیے کہ 119 ہے لام لا انا, کیا روٹ ورڈ ہے اس کا؟ میم لام حمزہ. اور کیا معنی ہے اس کے؟ سردار کے لیے بھی آتا ہے, بھرا ہوا, ہاں, ملا الانا برتن کا بھر جانا. اور لام لا انا میں ضرور بضرور بھر دوں گا, کس کو؟ جہنما, جہنم کو. پھر اس کے بعد ہے جہنم. جہنم جو ہے اس کے معنی کیا ہے؟ دوزخ کا ایک نام ہے, اور دوزخ کے تو بہت سے نام ہیں نا. دوزخ اور اس کے مختلف نام جو قرآن میں استعمال ہوئے ہیں پانچ, النار, نور, نون و را اس کا روٹ ورڈ ہے, یہ آگ کے لیے معروف ہے النار نا. تو کبھی اللہ تعالیٰ جب نار قرآن میں مراد لیتے ہیں تو دوزخ مراد ہے. انہم سال النار, وہ جہنم میں داخل ہوں گے. دوسرا ہے جہنم, یہ فارسی لفظ ہے جہنام, اس سے لیا گیا ہے. اور یہ سزا, عقوبت کا گھر, دار العقوبت اس کے لیے استعمال کیا جاتا ہے. اہل لغت عموماً اسے ماہ جہم کے تحت لاتے ہیں. تو جہم گویا کہ چونکہ جیسے بعض ایسے لفظ تھے جو سوسائٹی میں معروف تھے تو اس کو بھی لے لیا گیا گو کہ وہ عربوں میں تھے نہیں لیکن پھر وہ عربوں میں معروف ہو گئے. تو جہنم بھی جو ہے وہ سزا اور سزا کے گھر کے طور پر استعمال کیا جاتا ہے. تیسرا جہیم, تو یہ کسے کہتے ہیں؟ شیر کا گھورنا, جیم ہا نیم. آپ کو اس کی پریزنٹیشن بھی دکھائی تھی نا پاور پوائنٹ کہ شیر گھورتا کیسے ہے. تو تیز نگاہوں سے دیکھنا, گڑے میں سخت دہکتی آگ کو بھی کہتے ہیں کیونکہ ایسے لگ رہا ہوتا ہے آگ گھور رہی ہے نا. تو سخت گرم جگہ دوزخ کے لیے آتا ہے, خذوہ فاتلوہ الی سواء الجحیم. سقرہ چوتھا لفظ ہے, سورج کا کسی کو جھلسنا, سورج کی سخت گرمی, سقرہ شدید حرارت. وما ادراک ما سقر لا تبقی ولا تذر لواحۃ للبشر. سورت نمبر 74 آیت نمبر 27 سے لے کر 29. تو سقر جو ہے وہ جلسنے کے لیے اور سورج کی سخت گرمی کو کہتے ہیں, شدید حرارت جس سے بدن جل جائے. سعیر, ہر دم بھڑکتی رہنے والی آگ, آگ کا بھڑکانا, اس کو تیز کرنا, اس کا چلتا رہنا سعیر. تو وسیسلون سعیرا, ان قریب جہنم میں داخل کیے جائیں گے. تو بہرحال النار, جہنم, جہیم, سقر اور سعیر. نار آئے تو پہلا درجہ ہے, جہنم آئے تو دوسرا, جہیم آئے تو تیسرا, سقر آئے تو چوتھا اور سعیر آئے تو یہ اس کا پانچواں درجہ ہے. تو یہاں پر جہنم ہے اور موئزاتن جو ہے آیت 120 میں سورت ہود میں, اس کے روٹ ورڈ کیا ہے؟ وو عین زوئے. اور پھر اس کے بعد ہے آیت 122 میں ون تذرو, روٹ ورڈ کیا ہے؟ نون زویرا. اور آیت 123 میں غیب کا مادہ کیا ہے؟ غین یا با, یہی اس کا مادہ ہے, پوشیدہ چیز کو کہتے ہیں. مما ربو کا بغافل اما تعملون, تعملون کا مادہ کیا ہے؟ عین میم لام, عمل کرنا.